sudah diperintahkan di dalam hari jemaah tadi yang tidak kita agamnya hadir hotel cara ko आप तक शेयर करें आप तक पहुंचाएं और साथ साथ ऐसी मानी लेकर से जिससे हमें इधर से सियासत मिले हम भी कुछ सीखने के मौका प्राप्त करें। सबसे पहले जब हम बात करते हैं सियासत की तो सियासत में पहला मरहला जो आता है सबसे पहला मरहला वो है फैसले का कि आप फैसला करें कि क्या आपको सियासत में कदम रखना चाहिए या नहीं। ये आपका अपना फैसला होना चाहिए किसी दबाव में किसी प्रेशर में किसी लालच में किसी किस्म के बैरूनी असरात से ये फैसला न करें। सबसे पहले आपका अपना मोटिवेशन आपकी अपनी जात का ये फैसला होना चाहिए कि हाँ हमें ये काम करना चाहिए और क्यों नहीं करना चाहिए। जब उसकी हालात ऐसे हो कि जब आपके हकूक आपके सामने पामाल हो रहे हो जब आपकी हैसियत और अहमियत को इस तरह नजरअंदाज किया जा रहा हो कि अगर हम पाकिस्तान में रहने वाले कम से कम और छोटे से छोटे और खसीस से खसीस आबादी की तरफ भी निगाह करें तो उससे भी बदतर हालात से हम गुजर रहे हैं तो ऐसे हालात में हमारी सियासी कुव्वत क्यों ना होनी चाहिए। और आप अगर तारीख से लेकर अब तक के सारी कौमों की हिस्ट्री पढ़ लें तो आपको नजर आएगा कि उस कौम की अहमियत तो है जिसने सियासी मैदान में अपने वजूद को मनवाया है और जिस कौम ने अपने आप को सियासी तौर पर नहीं मनवाया उसकी कोई हैसियत नहीं है उसे कोई हकूक नहीं देता उसे भीख में भी हकूक नहीं मिलते। इसलिए नहीं मिलते कि उन्होंने सियासत के मैदान को दूसरों के लिए छोड़ रखा है। तमाम अंबिया तमाम आसमानी कुतुब अगर उनकी तालीमात गौर से आप मुताला करें तो उसका जो नतीजा निकलता है वो एक इलाही हुकूमत की सूरत में निकलता है। अगर इलाही हुकूमत कायम ना हो तो फिर अंबिया फकत आपको नमाजें रोजा हज जकात और इबादतें इलाही सिखाने के लिए नहीं आए थे क्योंकि ये वो मैदान है जहां आप इंसान की खिदमत बेहतर तौर से कर सकते हो। जब हम इंसान की खिदमत की बात कर रहे हैं तो उसके हैवानी वजूद की बात नहीं कर रहे हैं कि फकत उसे रोटी खिलानी है फकत उसे कपड़े देने हैं फकत उसे मकान देना है ये तो कोई गधे को भी मिल सकता है लेकिन जब हम इंसान की बात कर रहे हैं तो उसके अकदार की बात कर रहे हैं उसके वैल्यूज की बात कर रहे हैं उसके इंसानी हकूक और तरक्की की बात कर रहे हैं उसका इखलाक और उसके किरदार की बुलंदी की बात कर रहे हैं और ये सवाए इस्लामी तंजीमों के किसी की जरूरत नहीं है कि वो आए और आकर इंसान के इखलाक की तरबियत करें। आपने देखा कि दुनिया में जितनी लोगों ने जितनी कौमों ने जितने ममालिक ने तरक्की की है वो तरक्की अशिया में है उन्होंने उनकी चीजों ने तरक्की की है। वो पहले मॉडल 96 की गाड़ी में सफर करते थे अब वो 2007-12-14 की गाड़ी में सफर कर रहे होंगे। पहले उनके पास जो कंप्यूटर था वो पेंटियम 4 था अब डोएल आ गया होगा कोई और कंप्यूटर आ गया होगा। मसलन उनकी अशिया ने तरक्की की है। अगर इंसान पर नजर डालते हैं तो भले वो अपने आप को महजब कौम ही क्यों न कहे लेकिन जब हम गौर से देखते हैं तो इंसानी अकदार उन बड़ी बड़ी दावे करने वाली कौमों में भी नजर नहीं आता बल्कि अक्वामे मुत्तहिदा के जब सेक्रेटरी जनरल और उनकी पूरी काबीना पर नजर डालते हैं तो इंसानी अकदार उन्हें भी आज तक समझ में नहीं आई है। तो मालूम यह हुआ कि अगर हमने तरक्की करनी है तो फिर इंसान की तरक्की का मतलब ये नहीं होगा कि इंसान के जिस्म की तरक्की हो इंसान के अशिया की तरक्की हो बल्कि हम ये फैसला जब सियासत में आने के लिए कर रहे हैं तो इसका मतलब ये है कि हम इंसान के किरदार की तरक्की की बात कर रहे हैं इंसान के अखलाक की तरक्की की बात कर रहे हैं इंसान के हकूक की तरक्की की बात कर रहे हैं। ये नहीं कह रहे हैं कि हकूक के नाम पर आपके हकूक लूटे जाए ह्यूमन राइट्स के नाम पर ह्यूमंस के साथ तो जानवरों से बदतर सलूक किया जाए लेकिन कुत्ते को जब दवाइयां दी जाए तो आपको टेलीविजन पर दिखाई जाए। ये कुत्ते को दवाई देना हमें नहीं चाहिए जहां इंसान दवाई के लिए तड़प रहे। क्या कांगो नजर नहीं आता क्या अफ्रीका नजर नहीं आता क्या एथोपिया नजर नहीं आता। आप हजारों टन खुराक के समंदर में डालते हैं ताकि रेट बैलेंस रहे लेकिन वहीं आपके साथ ही एथोपिया में लोग भूख से मर रहे हैं। ये तरक्की की इंसान ने ये तहजीब याफ्ता कौमें हैं। एक धोखा जो हमें दिया जा रहा है आखिर हम जो बाशऊर कौमें हैं कब तक इस धोखे में रहेंगे और कब तक आप लोग खामोश रहेंगे कब तक अपने हकूक को इस तरह पामाल होता हुआ देखकर खामोश रहेंगे। मैं समझता हूं ہر باشعور انسان آج اس مرحلے تک پہنچ چکا ہے کہ وہ فیصلہ کرے گا. اور اسی طرح جس طرح دوسری باشعور قوموں نے فیصلے کیے اور نتائج آپ کے سامنے ہیں. ایران نے ایک فیصلہ کیا, نتیجہ آپ کے سامنے ہے. لبنان نے ایک فیصلہ کیا, نتیجہ آپ کے سامنے ہے. اگر تاریخ میں چلے جائیں تو آپ کو بہت سارے اور ممالک میں دکھا سکتا ہوں. جیسے چائنا نے ایک فیصلہ کیا, وہ نتیجہ آپ کے سامنے ہے. چائنا کی قوم کیا تھی, ہم سب جانتے ہیں کہ ایک افیم کھانے والی ایسی قوم تھی جو سوئی ہوئی تھی, جس کو اپنے حقوں کی پامالی کا ہوش بھی نہیں تھا. لیکن جب وہاں انقلاب آیا تو آپ نے دیکھا کہ اس وقت چائنا امریکہ کے لیے سب سے بڑا مسئلہ بنا ہوا ہے. دنیا کی آپ پوری پالیٹکس پر نظر ڈالیں اور پھر فیصلہ کریں کہ آخر ہم نے کرنا ہے یا نہیں, اور اگر کرنا ہے تو پھر ہمت کے ساتھ اور اسی جذبے کے ساتھ کرنا ہے کہ جس جذبے کے لیے آپ نے میدان غدیر میں ایک فیصلہ کیا. آپ کو یاد ہے یا مجھے یاد دلانا پڑے گا کہ میدان غدیر میں آپ نے کیا فیصلہ کیا تھا, جب آپ کے کانوں پر رسول اللہ کی ایک آواز آئی, من کنت مولا ہو فہذا علی مولا ہو. جب آپ نے یہ فیصلہ سن لیا تو آپ نے لبے کہا تھا یا نہیں؟ اور اگر کہا تھا اور اس فیصلے پر آپ قائم ہیں اور اس فیصلے پر آپ سوچ اور سمجھ کے ساتھ قائم ہیں, تو پھر اس فیصلے کو یاد کریں کہ اس وقت ہم نے یہ فیصلہ کیا تھا کہ یا رسول اللہ, جب آپ کی زبان اطہر سے ہم نے سن لیا کہ علی مولا ہے تو ہم نے مان لیا کہ ہاں علی مولا ہے. اب فقط ہم نے مولا دنیا کو سمجھانے کے لیے نہیں بلکہ اپنے دل سے مانا تھا. غدیر کے ایک ایک اس سپاہی کا نام لے سکتا ہوں جنہوں نے علی کو مولا ماننے کے بعد کسی ایرے غیرے کو اپنا حکمران نہیں مانا. وہی غدیر کا فیصلہ اگر آپ کے دلوں میں زندہ ہے تو اسی غدیری سلسلے کو قائم رکھتے ہوئے اگر جیکب آباد میں یہ فیصلہ کیا جا رہا ہے کہ ہم سیاست میں جائیں گے, تو پھر اسی غدیری جذبے کے ساتھ چلیں گے, پھر اسی غیوری اور غیرت کے ساتھ چلیں گے, پھر ہم ڈر اور خوف کے ساتھ نہیں چلیں گے, پھر ہم کسی کے دباؤ میں آ کر یہ فیصلے نہیں کریں گے بلکہ ایک آزاد انسان کی صورت میں فیصلہ کریں گے. تو پہلا مرحلہ ہے فیصلے کا. ویسے مراحل در مراحل اگر گفتگو کی جائے تو ایک نشست بہت چھوٹی پڑ جائے گی, لہذا ہم چاہیں گے کہ ہم نتیجے کی طرف جائیں, آپ لوگوں کے وہ جذبات پھر سے زندہ اور جوان ہو جائیں, پھر سے وہ جاگ جائے جذبات جو آپ کے غدیر میں تھے. کیا آپ نے نہیں دیکھا امیہ دور کے وہ تمام مظالم, عباسیہ دور کے وہ تمام مظالم, اور اس سلسلے کو چلاتے ہوئے آج تک آ جائے تو تمام مظالم آپ سے کیا چھڑا سکے ہیں آج تک علی مولا کہنا؟ نہیں چھڑا سکے نا. سارے مظالم مل کر بھی آپ لوگوں کی زبان سے ایک جملہ نہیں ہٹا سکے کہ علی مولا کہنا چھوڑ دو, آپ نے نہیں چھوڑا. تو یہ ان بزرگوں کی امانت ہے, آپ کی زبانوں پر علی مولا کہنا ان بزرگوں کی زبان امانت ہے جنہوں نے آپ تک یہ پہنچایا. اب آپ بھی اپنی نسل تک ایک پیغام دے کر جائیں, اور پیغام فقط زبانی نہیں ہوگا بلکہ عملی ہوگا, اور عملی طور پر ہم یہ ثابت کر دیں گے کہ جب ہم بھی فیصلہ کرتے ہیں تو ہمارے اندر بھی وہ غدیر والا جذبہ موجود ہوتا ہے, ہمارے اندر بھی وہ قوت موجود ہوتی ہے جو ہمیں فیصلہ کرنے اور اس پر قائم رکھنے کی ہمیں جرت اور قوت عطا کرتی ہے. تو آؤ ایک فیصلہ کریں کہ کیا سیاست میں چلنا ہے یا نہیں چلنا, اور آپ کی صلوات یہ بتائے گی کہ آپ نے کیا فیصلہ کیا ہے. صلوات اجلاس چونکہ تنظیمی ہے لہذا آپ سے یہ گفتگو اس لیے کر رہا ہوں کہ آپ کے جوش جذبے اور موٹیویشن اس طرف جائے, آپ سمجھیں کہ یہ لوگ کسی حکومت کی لالچ میں یہ سب کچھ نہیں کر رہے بلکہ قوم کے ان حقوق کے لیے یہ سب کچھ ہو رہا ہے جس کو بے دردی کے ساتھ پامال کیا جا رہا ہے. آپ ووٹ دیتے ہیں اور وہ جواب میں آپ کو کیا دیتے ہیں؟ گولیاں. آپ کے خون بہائے جاتے ہیں, لاشیں اٹھانے اٹھاتے اٹھاتے ہم اور ہمارے بزرگ تھک چکے ہیں, لیکن کسی کے کان تک جو ہوگی, کسی کو کوئی بے چینی ہوئی ہے, کوئی پریشان ہوا ہے؟ یہ کہ ہم نے اپنے آپ کو کلارک بنانے کے لیے ووٹ دیا تھا کہ جی ہمارا ایک لیٹر دیجیے گا کلارکی کا, کہ ہم نے یہ ووٹ اس لیے دیا تھا کہ جی ہماری زمینوں پر جو تپے دار آتا ہے وہ کل سے ذرا ہمارے کہنے پر آئے جائے؟ چھوٹے کاموں کے لیے ہم نے ووٹ دیا تھا. ہم نے یہ مینڈیٹ جو ہم نے غدیر میں فیصلہ کیا تھا ہم غیر کو نہیں دیں گے, अगर इन आज के सियासतदानों को दिया तो क्या नौकरी करने के लिए दिया था? क्या इतनी छोटी सी कीमत के बदले में आप ये सब बेच रहे हो कि हमें क्लर्क बनाइए, हमें नौकर बनाइए, हम आपकी नौकरी करेंगे, जी सर करेंगे, हमें पटे वाले का एक लेटर दीजिएगा, हम बहुत खुश हो जाएंगे। हमने छोड़ दिया सब गदी वदी, सब फैसले छोड़ दिए। हमने इसलिए वोट दिया था तुम्हें कि तुम हमें लालच देना कि हम तुम्हें पटे वाला बना देंगे, हम तुम्हें क्लर्क बना देंगे, हम तुम्हें सिपाही बना देंगे, हम तुम्हें एसएचओ बना देंगे, हम तुम्हारा ट्रांसफर कर देंगे, हम तुम्हारे भाई को नौकरी दे देंगे, हम तुम्हारे जमीनों पर तपेदार को आपके कहने पे मुताबिक भेजेंगे, मुख्तियारगार सारे आपके काम कर देगा, नाली बन जाएगी। इसलिए वोट दिया था हमने तुम्हें, हमने तुम्हें अमीन समझ के वोट दिया था कि हमारी जान और हमारे हकों की हिफाजत करोगे, हमारे लिए असेंबलियों में बोलोगे। लेकिन आज तुम उसी गूंगों की तरह हो जिसे कुरान ने गूंगा कहा है। जबाने रखने के बावजूद तुम हमारे हकों के लिए नहीं बोलते हो। हमने इसलिए असेंबलियों में भेजा था इनको, क्या अब भी आप लोग राजी हैं कि इन्हीं को हुकूमत दी जाए, ऐसी ही सियासी पार्टियों का साथ दिया जाए जो आपके खून पर भी कुछ न बोले? क्या बलूचिस्तान की गैरत यह बर्दाश्त करेगी कि भाई को कत्ल किया जाए और दूसरा भाई नौकरी लेकर खुश हो जाए? नहीं, बलूचिस्तान की गैरत यह बर्दाश्त नहीं करेगी। लिहाजा हमने ये फैसला किया है कि हम सियासत में आएंगे और सियासत में आकर, फकत सियासत में आकर हम झंडे नहीं लगाएंगे, फकत हम सिर्फ शो नहीं करेंगे कि हम सियासत में आए, हम हकीकी माना में तुम्हें साबित करके दिखाएंगे कि जब हम सियासत में आते हैं तो फिर कोई तख्त पर नहीं रहता, किसी का ताज फिर बाकी नहीं रहता, किसी की हैसियत फिर बाकी नहीं रहती जब हम आ जाए। हमने ये फैसला किया तो पहला मरहला है आपके फैसले का। अगर आपने फैसला किया है और दिल से किया है तो आओ और आकर गद्दीर वालों की वो कुव्वत, गद्दीर वालों का वो जोश, गद्दीर वालों का वो वलवला जो उन्होंने तुम्हें अमानत में बख्शा था, आज उसका इजहार कर दो। आओ आकर इजहार करो। आपके हाथों में फॉर्मेट है, आप फॉर्मेट भरने में सच्चाई दिखाएं। आपके पास वो तमाम टारगेट्स जो वक्तन फवक्तन सूबे और मरकज की तरफ आते हैं, आप उसमें बेचैन हो जाएं, सुकून के साथ ना लें फॉर्मेट हाथ में लेकर, आप सुकून महसूस मत करें। आप समझें कि ये वो पहला कदम है जो आप उठाने जा रहे हैं अपनी सियासी हैसियत बनाने के लिए। आप ढूंढे ऐसे वोटर्स को जो अब तक खामोश बैठा हुआ है, जिसने न कभी आपको वोट दिया न किसी और को, वो आपके इंतजार में है कि काश कोई गयूर और गैरतमंद मेरे पास आए तो मैं उसे वोट दूं। आप जाकर देख ले वोटर रजिस्ट्रेशन कितनी है, जहां 1,00,000 वोट रजिस्टर हैं वहां सिर्फ 35-30,000 वोट कास्ट होते हैं, तो 70% वोटर पाकिस्तान में खामोश बैठा हुआ है। वो किसके इंतजार में है? वो उस गयूर के इंतजार में है, वो उस गैरतमंद इंसान के इंतजार में है जो उसके हकों की सही माना में तहफ्फुज़ करे, जानवरों की तरह बात न करे, हैवानी अंदाज से हैंडल न करे। साहब सोया हुआ है, साहब नहीं है, उधर जाके बैठो, नीचे नहीं आओ, इधर नहीं जाओ, बंगला खराब हो रहा है, जूती बाहर उतारो, ये सारे जुमले सुनकर आप खामोश हैं। क्यों? क्या ये कौम इस लायक थी? वक्त नहीं वरना तारीख के वो नजारे दिखाता जब हुक्मरान इनके दरों पर जाते थे और ये दरों से वापस कर देते थे। हुक्मरान धक्के खाते थे आपके दरों के। आपकी वो कौम है, लेकिन जब आपने वो कुव्वत, वो नजरिया, वो फिक्र छोड़ दिया तो फिर आहिस्ता आहिस्ता आप लोगों की तमाम तरफ खत्म होती है। अब भी मैं एक छोटी सी मिसाल दूं जो आपके सामने ही आंखों को, 10 दिन पहली मुहर्रम से लेकर 10 मुहर्रम तक आप शिया बन जाते हैं जब, तो अपने दिल पर हाथ रख के बताओ क्या हुकूमत शिया नहीं बन जाती? क्या गलियां शिया नहीं बन जाती? क्या बाजार शिया नहीं बन जाती? क्या असेंबली शिया नहीं बन जाती? क्या फौज शिया नहीं बन जाती? क्या रेंजर शिया नहीं बन जाती? क्या पुलिस शिया? तो आप 10 दिन का नजारा दिखाते हैं और पूरी दुनिया बदल के रख देते हैं, तो क्या वजह है कि आप ये 10 दिनों के बाद घर जाकर सो जाते हैं? उठो, जागो। जिस तरह 10 दिन है जो तंजीमी अफराद है उन पर तो वाजिब है कि वो 10 दिन नहीं बल्कि पूरी जिंदगी उसी 10 दिनों के अंदाज में गुजारे। ठीक है आम आदमी सो जाता है, लेकिन आप उसे जगाएं, उसे बेदार करें, खुद मत सोएं। ये तब होगा जब हम जागेंगे। अगर हम ही जाकर सो जाएं तो किसी से क्या उम्मीद करेंगे कि वो जागेगा? مجھے نہیں پتا یہ گفتگو مجھے ادھر مائک پہ کرنی چاہیے یا نہیں، لیکن آپ جاگا ہے ان سارے افراد کو جو جا کر سو جاتے ہیں، لیکن یہ تب ہوگا جب آپ جاگیں گے اور جائیں جا کر ووٹر کو تلاش کریں، جائیں جا کر اپنے اپنے ایریا میں، اپنے اپنے حلقے میں ایسے سیاسی ورکر پیدا کریں جو ووٹ دینے وقت دیتے وقت لوگوں کو اکٹھا کریں، لوگوں کو جا کر پولنگ اسٹیشن پر کھڑا کر دیں، لوگوں سے جا کر موٹیویشن دیں، لوگ ووٹ کاسٹ کریں۔ کہاں ووٹ کاسٹ کریں؟ جہاں مجلس عبادت مسلمین کا ہے۔ آپ کی سیاسی حیثیت ہونی چاہیے۔ ہم آئسولیشن کے حق میں نہیں ہیں کہ ہم علیحدہ ہو جائیں، پوری دنیا سے کٹ جائیں اور فقط وحدت مسلمین ہی رہ جائیں، نہیں، ہم سب کے ساتھ چلنے والے ہیں، لیکن ساتھ اس کے چلیں گے جو اس لائق ہوگا، ایسے نالائقوں کے ساتھ نہیں چلیں گے جو ہمارے حقوق کا تحفظ نہ کرے۔ پہلے شرط یہ ہوگی ہمارے حقوق ہمیں عزت و احترام، عزت نفس کے ساتھ ملے، اور دوسری شرط ہماری یہ ہوگی کہ اس کا مسلسل تحفظ کیا جائے۔ اگر یہ چیزیں تفصیلات ہیں اگر ہوئی تو انشاءاللہ کسی دوسرے انسٹنس میں آپ سے گفتگو ہوگی، لیکن آپ لوگوں کی ذمہ داری ہے کہ آپ سیاسی ورکر اور ووٹر ڈھونڈیں جا کر اپنے اپنے علاقوں میں، اپنے اپنے محلوں میں، کنوینس کریں انہیں، انہیں موٹیویشن دیں، انہیں اس بات پر قائل کریں، راضی کریں کہ وہ آپ کے کہنے پر ووٹ دیں، اور اس کے لیے آپ کے پاس اتنا بڑا گراؤنڈ موجود ہے، قدیم سے لے کر کربلا، کربلا سے لے کر آج کی کربلا، اس وقت کے فرعون اور یزیدیوں سے مسلسل آپ کی جنگ ہے۔ تو جائیں جا کر بتائیں۔ لوگوں کے ایک آدھ دو تین آدھے شہید ہو جاتے تو کہتے ہیں ہماری شہیدوں کی پارٹی ہو، اس شہیدوں کی تاریخ اگر سننی ہے تو ہم سے آ کر کبھی سننا، ہم سنائیں گے کہ شہید کی پارٹی کہتے کسے ہیں۔ میرے خیال میں ٹائم زیادہ لے کے لیتا جا رہا ہوں، مناسب ہوا کہ میں اپنی گفتگو ختم کروں، اس طرح تو میں گھنٹوں بات کروں گا، لیکن یہ حقیقت ہے کہ آپ جائیں جا کر دوستوں کو بتائیں کہ شہیدوں کی پارٹی کسے کہتے ہیں، کربلا سے بڑے شہید ہیں کسی کے پاس؟
اور یوں نہیں ہے، اگر آپ کی توجہات ہیں تو میں اپنی گفتگو ختم کروں
کہ کربلا جیسے شہید ہیں کسی کے پاس؟ ہے کسی کے پاس اکبر کی مثال؟ ہے کسی کے پاس عباس کی مثال؟ شاید دنیا لے آئے نا، آؤ مجھے دکھاؤ کہ کسی کے پاس ایسا شہید بھی ہے جو اپنے ہاتھوں پر لے کر میدان کربلا میں حضرت حسین علیہ السلام نے، کیا اصغر جیسا شہید ہے کسی کے پاس؟ جب حل من الناس کی آواز آئی تو دنیا نے یہ سمجھا کہ حسین کے اب خزانے میں کچھ نہیں رہا، ایک ایک گوہر نایاب نے اپنے آپ کو دھونے سے گرا دیا، لبیک کہتے ہوئے گرا دیا، اور اصغر شہید ہوئے۔ آپ بتائیں کیا دنیا ان شہیدوں جیسے شہید لا سکتی ہے؟ کربلا کا وہ ایریا، وہ ٹکڑا زمین کا جسے شاید تاریخ میں نینوا اور دوسرے ناموں سے یاد کیا جاتا یا نہ یاد کیا جاتا، لیکن آج کربلا سب انسانوں کے زبان پر ہے، سب لوگ کربلا کے علاقے کو پہچانتے ہیں، یہ اس کی پہچان اور یہ عزت اور یہ احترام اور یہ پوری دنیا میں نام کربلا کو ملا حسین کے قدموں کی وجہ سے۔ تو جہاں جس کے قدم پڑ جائیں وہ اتنی مشہور بن جاتی ہے، تو یہ شہیدوں کی پارٹی کوئی اور ہو سکتی ہے ہمارے سامنے؟ ہماری ہے پارٹی شہیدوں کی پارٹی، ہم ہیں حقیقی معنی میں شہادتوں کے امین، ہمارا ورثہ ہے شہادت اور وہ سلسلہ چلا آ رہا ہے۔ پاکستان کی تاریخ میں اتنے شہید کسی کے نہیں ہوئے جتنے ہمارے ہوئے ہیں، ہم آج تک شہادتوں کی اس رسم کو نبھاتے چلے آ رہے ہیں، اور یہ اس کام کی سزا ہے جو حضرت زینب عالیہ نے ہمیں عطا کی تھی۔ حضرت زینب عالیہ اگر کربلا کو دیکھیں تو دو وہاں سے نتائج نکلتے ہیں، ایک باب ہے کربلا کا شہادت اور دوسرا ہے پیغام رسانی۔ حسین علیہ الصلوۃ والسلام نے شہادت دے کر کمال تک پہنچا دیا شہادت کے لفظ کو، اور جناب زینب کبریٰ نے کمال تک پہنچا دیا پیغام رسانی کو۔ ہم آج تک کردار زینبی نبھاتے آ رہے ہیں، کربلا کا پیغام ایک ایک تک پہنچاتے آ رہے ہیں، جس کے نتیجے میں ہمارے دوست بھی اب بھی سیرت حسین پر چلتے ہوئے شہید ہو جاتے ہیں۔ کوئی پرواہ نہیں، آؤ نکلو، فیصلہ کرو سیاست کی طرف۔ سیاسی طور پر اگر کمزور ہیں آپ تو ہر طرف سے آپ کمزور ہوں گے،
لہذا فیصلہ کرے, پراپر ووٹر کنونشن کرے, لوگوں کو تیار کرے, سیاسی ورکر بنانے کی کوشش کرے, اور بالخصوص تنظیمی جو بڑے عہدیدار ہیں وہ دنیا کی سیاست میں نظر رکھے. ورلڈ پولیٹیشنز کس طرح سے بدلتے جا رہے ہیں اور پولیٹیکل انوائرمنٹ کس طرح بدل رہا ہے یہ ضرور دیکھیں. اگر یہ آپ کے ہوش میں نہیں ہے تو آپ قطعاً اپنے علاقے کی سیاست بھی نہیں سمجھ سکیں گے. آپ ضرور دیکھیں کہ دنیا میں سیاسی تبدیلیاں کیا آ رہی ہیں, کیسے آ رہی ہیں, کیوں آ رہی ہیں, کون لا رہا ہے, یہ ضرور دیکھیں تاکہ آپ کا شعور سیاسی والی نظر بڑی تیز ہو, فوری طور پر آپ چیزوں کو سمجھنے کی کوشش کریں. السلام علیکم ورحمۃ اللہ.